यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। स्वदेश फर्केर विकास र समृद्धिमा सघाउन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवासी नेपालीलाई आग्रह। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले मानव बेचबिखन सम्बन्धी ऐन कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्ने। यस वर्ष करिब 60,000 जना डेंगूबाट संक्रमित हुन सक्ने। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुमान। सतर्क रहन आग्रह। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा फेडरल रिजर्भ बैंकका प्रमुखलाई तत्काल पद छोड्न निर्देशन। र मलेसियालाई 9 विकेटले हराउँदै नेपाल एससीसी मेन्स अण्डर 16 इस्ट जोन कप क्रिकेटको फाइनलमा। समाचार अब विस्तारमा। प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिले संगठित अपराधको रूपमा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 कार्यान्वयन अवस्थाबारे अध्ययन गर्ने भएको छ। समितिको आज बसेको बैठकले बेचबिखनको उच्च जोखिममा रहेका तथा बेचबिखन तथा ओसार पसारमा परेका पीड़ितको न्यायमा पहुँचको सुनिश्चितता गर्ने उद्देश्यले सो कानूनको कार्यान्वयनको अवस्थाबारे अध्ययन गरिने समितिका सभापति किरण कुमार शाहले जानकारी दिनुभयो। उहाँले बैठकले संगठित अपराधको रूपमा विश्वभर फैलिएको मानव बेचबिखनबाट प्रभावित व्यक्तिको आत्मसम्मान, स्वतन्त्रता र मौलिक हकको संरक्षण गर्न स्वदेश तथा विदेशमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी आरोप लागेका व्यक्तिलाई कानूनको दायरामा ल्याउन यो ऐन निर्माण गरिएकाले यसको कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्ने निर्णय गरेको जानकारी दिनुभयो। समितिले ऐनको स्थिति, त्यसको असर, प्रभाव लगायतका विषयमा ऐन कार्यान्वयनको मापन गर्ने जनाएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल हवाई सेवा प्राधिकरण विधेयक 2081 को सम्बन्धमा विज्ञहरूसँग सुझाव लिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा हवाई विज्ञ डाक्टर दीपक प्रकाश बास्कोटाले नेपालको हवाई सेवालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नभई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत राख्न सुझाव दिनुभयो। पहिला हवाई मार्गबाट चिठी पत्र ओसार पसार गरिने समयमा हवाई सेवालाई संचार मन्त्रालय अन्तर्गत राखिएको र नेपालमा पर्यटन आगमन हुन थालेपछि पर्यटन मन्त्रालय अन्तर्गत राखिएको भन्दै हवाई विज्ञ बास्कोटाले अब हवाई सेवालाई यातायातको काम गर्ने हुँदा सोही मन्त्रालय अन्तर्गत रहने गरी कानून बनाउन सुझाउनुभयो। नेपालमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एउटा विमानस्थल पनि नरहेको भन्दै उहाँले हवाई सेवालाई व्यवस्थित बनाउन नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल भए पुग्ने बताउनुभयो। निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा राख्ने र सातै प्रदेशमा एउटा विमानस्थलको व्यवस्था गर्ने गरी विधेयक अघि बढ़ाउँदा पर्याप्त हुने उहाँले सुझाव दिनुभयो। यसै गरी अर्का विज्ञ संजीव गौतमले वायु सेवाबाट खतराजन्य सामान ओसार पसार गर्दा अनुमति लिनुपर्ने र हवाई सेवा नियामक निकायमा कर्मचारी भन्दा पनि विज्ञ व्यक्तिहरूको नेतृत्व हुनुपर्ने सुझाव दिनुभयो। नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक समेत रहनुभएका गौतमले नेपालको हावा र पहाड़हरू असुरक्षित नभई उत्पादन गरिएका सामानहरू असुरक्षित हुने गरेको बताउनुभयो। यस्तै विज्ञहरूले हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणको नेतृत्व चयनको जिम्मा लोक सेवा आयोगलाई दिनुपर्ने र प्रधानमन्त्री तथा सम्बन्धित मन्त्री अन्तर्गत रहने गरी कानून बनाउन समितिलाई सुझाव दिनुभयो। नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक नेपालको आर्थिक भविष्य र अनुशासन कायम गर्ने विषयसँग जोड़िएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँगको छलफलपछि गवर्नर डाक्टर पौडेलले व्यक्तिको सम्पत्तिको सुरक्षा गर्ने र संस्थासँग अनुशासन कायम गर्ने विषयलाई विधेयकले सुनिश्चित गर्ने बताउनुभयो। गवर्नर पौडेलले बैंकमा रहेको 70 खर्ब रूपैयाँलाई समग्र अर्थतन्त्रको स्रोत मान्नुपर्ने भन्दै राम्रो व्यावसायिक सोच र उद्यमशीलता भएका जो कोहीले यो स्रोतमाथि दावी गर्ने र ऋण लिन पाउने अधिकार रहनुपर्ने बताउनुभयो। गवर्नर पौडेलले बाफियामा प्रस्तावित व्यवस्थाहरू नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता र बैंकिङ नियमन सम्बन्धी विश्वव्यापी मापदण्ड लगायतका विषयसँग कायम गर्न ल्याइएको पनि स्पष्ट पार्नुभयो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गरिरहेको समिति ले विधेयकका सम्बन्धमा व्यवसायी, बैंकर र विज्ञ लगायत वृहतसँग छलफल गरिसकेको छ। यसैबीच बैठकमा समितिका सभापति सन्तोष चालिसीले नेपालको मौद्रिक नीति भारतबाट नेपाल आउन चाहने व्यक्तिले नेपालमा निश्चित रकम मात्रै ल्याउन पाउने व्यवस्था, सुधारको लागि भइरहेको पहल लगायतका विषयमा अर्थमन्त्री र गवर्नरसँग छलफल गर्ने जानकारी दिनुभयो। बैठकमा सभापति चालिसे, सांसदहरू ज्ञान बहादुर साई र सूर्य बहादुर थापा छेत्रीले भारतबाट नेपालमा धेरै रकम मात्रै ल्याउन नपाउने गरी भइरहेको व्यवस्थाले नेपालको पर्यटन होटल लगायतका व्यवसायमा नकारात्मक प्रभाव परिरहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन स्थित प्रवासी नेपाली मंचका पदाधिकारी र प्रतिनिधिसँग अन्तर्क्रिया गर्नुभएको छ। स्पेनमा संयुक्त राष्ट्रसंघको विकासको लागि वित्त सम्मेलनसँग सम्बन्धित कार्यक्रम सकिएपछि मेड्रिडमा रहनुभएका प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीसँग मंचका पदाधिकारीले भेटघाट गर्नुभएको हो। भेटमा एमाले निकट मंचका पदाधिकारीहरूले प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालमा भइरहेको विकास र समृद्धिको यात्राको सफल ताको कामना पनि गर्नुभयो। प्रधानमन्त्री ओलीले विदेशमा सिकेको ज्ञान अनुभव र पुँजीलाई स्वदेशको विकास र समृद्धितर्फ प्रयोग गर्ने क्रम चलिरहेकाले नेपालमा फर्केर उपयुक्त पेसा व्यवसायमा संलग्न हुन आग्रह गर्नुभयो। वहाँले विषम परिस्थितिमा पनि आफूहरूले मुलुकलाई राजनीतिक निकास र स्थायित्व दिँदै आएको विगतलाई स्मरण गर्दै आगामी दिनमा पनि सहज निकास दिने बताउनुभयो। राष्ट्रिय गौरवको मध्य पहाड़ी लोकमार्ग आयोजना निर्माणकै चरणमा छ। पूर्वदेखि सुदूरपश्चिमसम्म पहाड़ी भूगोलमा विकासको मेरुदण्डको रूपमा रहेको राजमार्ग आसपासका स्थानीय तहलाई आर्थिक करिडोरको रूपमा विकास गरिएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा 2077 सालदेखि 5 वर्षका लागि मध्य पहाड़ी राजमार्ग केन्द्रित आर्थिक करिडोर कार्यक्रम सञ्चालन गरिएको हो। कोशी र बागमती प्रदेशका लागि ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना कार्यालय धनकुटा मार्फत कार्यक्रम सञ्चालन गरिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय मार्फत रहेको कार्यालयको कार्यक्षेत्र कोशी प्रदेशका 7 जिल्लाका 22 र बागमती प्रदेशका 6 जिल्लाका 18 गरी 40 स्थानीय तह रहेका छन्। आयोजनाले स्थानीय तहमा कृषि तथा पशुपक्षी सेवा केन्द्र भवन, हाट बजार, संकलन केन्द्र, चिस्यान केन्द्र जस्ता पूर्वाधार निर्माण गरेको आर्थिक करिडोर कार्यालय धनकुटाका प्रमुख डाक्टर इन्द्र नारायण शाहले बताउनुभयो।
मध्य पहाड़ी लोकमार्ग शुरू भएको चाहिँ चिया भन्जाङ एरियादेखि याङबर गाउँपालिकादेखि लिएर धादिङको चाहिँ त्रिपुरा सुन्दरी गाउँपालिकासम्म चाहिँ झन् गोर्खाको बोर्डरसम्म चाहिँ हाम्रो कार्यक्षेत्र रहेको छ। जस अन्तर्गत चाहिँ 13 जिल्ला चाहिँ हाम्रो यो मध्य पहाडले छोदो रहेछ र कोशी प्रदेशमा चाहिँ 22 पालिका र यो बागमती प्रदेशमा चाहिँ 18 पालिका गरेर चाहिँ 40 पालिका चाहिँ हाम्रो कार्यक्षेत्र रहेको छ।
आर्थिक करिडोर कार्यालय धनकुटाको पूर्ण लगानीमा कोशी र बागमती प्रदेशका 16 स्थानीय तहमा आधुनिक कृषि तथा पशुपक्षी सेवा केन्द्र भवन निर्माण गरिएको छ। निर्माण भएका भवनहरूमा स्थानीय तहहरूले कृषि र पशुपक्षी शाखा सञ्चालनमा ल्याएका छन्। गाउँपालिकामा सेवा केन्द्र भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज भएको भोजपुरको टेम्के मयम गाउँपालिकाकी उपाध्यक्ष रमा देवी राईले बताउनुभयो।
पालिकाको साथै हाम्रो चाहिँ कृषि भेटनरीहरूको हाम्रो एकै ठाउँबाट सेवा सानो साँगुरो घेरामा हामीले सेवा प्रवाह गरिरहेका हुन्छौँ।
ग्रामीण उद्यमशीलता प्रवर्धन गर्दै कृषकलाई उत्पादन र बजारसँग जोड्न कार्यक्रम सञ्चालन भएको छ। कृषक समूह र सहकारीलाई प्रति सदस्य 2,00,000 रुपियाँसम्म अनुदान दिएको छ। 50% अनुदानमा घर पाएपछि मौरी पालनमा धेरै सहजता भएको पाँच थरको फिदिमका कृषक यज्ञ विक्रम नेउपानेले बताउनुभयो।
मगमा शुद्धता हुने, त्यहाँ बच्चा नमिसिने, कुटेहरू नमिसिने, बच्चा मासिने डर नहुने, बच्चा सुरक्षित रहने।
कुल 7 अर्ब रुपियाँ लगानीमा सञ्चालित कार्यक्रम देशका 6 प्रदेशका 35 जिल्लामा रहेका 171 स्थानीय तहमा सञ्चालन भएको थियो। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
रिपोर्टपछि बाँकी समाचार। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अबको 4 महिना डेंगु संक्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकाले सतर्क रहन आग्रह गरेको छ। यस वर्ष करिब 60,000 जना डेंगू रोगबाट संक्रमित हुन सक्ने अनुमान महाशाखाले गरेको छ। महाशाखाद्वारा आयोजित एक कार्यक्रममा विज्ञहरूले डेंगूबाट हुने मानवीय क्षति रोक्न लामखुट्टेको प्रजनन प्रणाली नष्ट गर्न सरल र प्रभावकारी उपाय अपनाउनु पर्नेमा सुझाव दिनुभयो। किटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकडा दाहालले डेंगु सार्ने प्रजातिको लामखुट्टे नष्ट गर्नको लागि 4 महिना भन्दा बढ़ी समय लामखुट्टेको लार्भा र फूल समेतलाई नष्ट गर्ने अभियान चलाउनु पर्ने बताउनुभयो। स्तरोन्नति भइरहेको अरणीको राजमार्ग अन्तर्गत काभ्रे प्लाञ्चोको सागा धुलेखेल सड़क खण्डको काम वर्षाको कारण रोकिएको छ। मनसून बाहिरेपछि पुनः काम सुचारू हुने आयोजनाले जनाएको छ। उक्त सड़क खण्डको पुल बजार क्षेत्रमा भने स्थानीयको अवरोधको कारण चार महिनादेखि काम ठप्प अवस्थामा छ। करिब 200 मिटर क्षेत्रमा विस्तार कार्य रोकिएको सड़क विभागको सूर्य विनायक धुलेखेल धुलेखेल सिन्धुली बर्दिवास सड़क आयोजनाले जनाएको छ। यसैबीच अरणीको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्य विनायकदेखि काभ्रे प्लाञ्चोको धुलेखेलसम्मको सड़क 6 लेनमा विस्तारको काम समयमै नसकिने भएको छ। आयोजनाले बाँकी करिब 6 महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो। हाल 2 खण्डको विस्तारको काम 50% हारहारीमा भएको आयोजनाले जनाएको छ। नारायणघाट बुटुल सड़क अन्तर्गत दुम्कीवास स्थित विनय खोलाको पुल आजदेखि सञ्चालनमा आएको छ। सड़क आयोजना पूर्वी खण्डका प्रमुख ईश्वर बहादुर रिजालका अनुसार आज बिहान 11 बजेदेखि नयाँ पुलबाट सबै खाली सवारी साधनले यात्रा गर्न पाएका हुन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै आउँछ।
अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेललाई तत्कालै पद छोड्न निर्देशन दिनुभएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल मार्फत पावेलको राजीनामा आउन धेरै ढिला भइसकेको समेत बताउनु भएको छ। ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पावेललाई फेडरल रिजर्भ बैंकको प्रमुख नियुक्त गर्नुभएको थियो। पछिल्लो समय ब्याजदरमा कटौती नगरेकोमा ट्रम्पले पावेलको आलोचना गरिरहनु भएको थियो। अब खेल। साबिक विजेता नेपाल मलेसियामा जारी एसएससी मेन्स अण्डर 16 इष्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। सेलाङ्गोर टर्फ क्लबको मैदानमा आज भएको सेमी फाइनल खेलमा नेपालले घरेलु टोली मलेसियालाई 9 विकेटले हराएको हो। जितको लागि मलेसियाले दिएको 91 रनको लक्ष्य पछ्याएको नेपालले 14.4 ओभरमा 1 विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। फाइनलमा नेपालले असार 21 गते हङकङ र सिंगापुर बीच विजेतासँग प्रतिस्पर्धा गर्नेछ। एसियन क्रिकेट काउन्सिलको आयोजनामा सञ्चालित प्रतियोगितामा 10 देशले भाग लिएका छन्। सहभागी देशलाई 2 समूहमा विभाजन गरिएको छ। अन्तिममा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। स्वदेश फर्केर विकास र समृद्धिमा सघाउन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवासी नेपालीलाई आग्रह। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले मानव बेचबिखन सम्बन्धी ऐन कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्ने। यस वर्ष करिब 60,000 जना डेंगूबाट संक्रमित हुन सक्ने। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुमान। सतर्क रहन आग्रह। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा फेडरल रिजर्भ बैंकका प्रमुखलाई तत्काल पद छाड्न निर्देशन। र मलेसियालाई 9 विकेटले हराउँदै नेपाल एसएससी मेन्स अण्डर 16 इष्ट जोन कप क्रिकेटको फाइनलमा। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।